تسلط پسندانہ نظام کا دور ختم ہو چکا، دنیا میں تبدیلی کا رجحان زور پکڑ رہا ہے، صدر احمدی نژاد۔ ملک کو دہشت گردوں سے پاک کر کے رہیں گے، شام کے نئے وزیر دفاع کا عزم۔ کابل میں پاکستان، افغانستان اور برطانیہ کے سربراہوں کا سہ فریقی اجلاس۔ بسم اللہ الرحمن الرحیم۔ السلام علیکم ناظرین، خبرنامے کے ساتھ عظیم سبزواری حاضر ہے۔ ہماری ویب سائٹ کا پتہ ہے urdu.sahar.tv.ir اور ہمارا ای میل ایڈریس ہے khabrein@sahar.tv.ir۔ لیجیے اب آپ تفصیل کے ساتھ خبریں، ملاحظہ فرمائیے۔ اسلامی جمہوریہ ایران کے صدر نے کہا ہے کہ تسلط پسندانہ نظام کا دور ختم ہو چکا ہے اور انصاف و آزادی و عزت و شرف کا مطالبہ آفاقی شکل اختیار کرتا جا رہا ہے۔ صدر ڈاکٹر محمود احمد نجات نے جمعرات کو تہران میں مساجد کے عالمی دن کی مناسبت سے منعقدہ ایک تقریب کو خطاب کرتے ہوئے کہا کہ اقوام عالم دنیا پر حکم فرما موجودہ صورتحال سے سخت ناراض ہیں اور اب عالمی سطح پر یہ رجحان زور پکڑتا جا رہا ہے کہ دنیا میں تبدیلی آنا چاہیے۔ ایران کے صدر نے اس بات کا ذکر کرتے ہوئے کہ تسلط پسندانہ نظام کو بے شمار مشکلات کا سامنا ہے زور دے کر کہا کہ تسلط پسندانہ نظام اب اس بات کی کوشش کر رہا ہے کہ اپنی باقی بچی قوت کو اقوام پر تسلط جمانے کے لیے جیسے بھی ہو استعمال کرتا رہے۔ صدر ڈاکٹر محمود احمد نژاد نے کہا کہ تسلط پسندانہ نظام کو اس بات کا بخوبی علم ہو گیا ہے کہ اقوام عالم اب عالمی سطح پر تبدیلی چاہتی ہیں، اسی لیے سامراجی طاقتیں ظاہری طور پر انسانی نعرے لگا کر اپنی بنیادوں کو مستحکم کرنے کی کوشش کر رہی ہیں۔ صدر ڈاکٹر احمد نژاد نے کہا کہ علمی اعتبار سے آج ایران کا مقام پوری دنیا میں 17ویں نمبر پر ہے اور آئندہ 2 برسوں میں ایران اقتصادی اعتبار سے دنیا کے 15 بڑے ملکوں میں شامل ہو جائے گا۔ صدر ڈاکٹر محمود احمد نژاد نے اس بات کا ذکر کرتے ہوئے کہ ایرانی عوام کی صلاحیتیں اور توانائیاں بہت زیادہ ہیں کہا کہ ٹھیک ہے کہ مغرب کے پاس میزائل اور ہتھیار ہیں، لیکن ایسا بھی نہیں ہے کہ طویل المیاد جنگ میں وہ کچھ کر سکے گا۔ انہوں نے کہا کہ مغربی ممالک ایرانی عوام کے جذبہ استقامت اور اپنے پیروں پر کھڑے ہونے کے ملت ایران کے عزم و حوصلے سے سخت پریشان ہیں۔ اسلامی جمہوریہ ایران کے صدر نے کہا ہے کہ صاب العلاج اور کینسر جیسی بیماریوں کے علاج کے لیے 7 نئی دواؤں کی رونمائی ایرانی سائنسدانوں کی علمی صلاحیتوں کا نقطہ عروج ہے۔ صدر احمد نژاد نے تہران میں اس سلسلے میں منعقدہ ایک تقریب میں کہا کہ ایران کے نوجوانوں اور سائنسدانوں کی علمی ترقی و پیش رفت دشمنوں کی پریشانی اور جھنجھلاہٹ کا باعث بنی ہوئی ہے، اور اس سے یہ بات ثابت ہو جاتی ہے کہ ایران کے حکام اور علمی طبقے کا راستہ صحیح معنوں میں انصاف، امن اور علمی ترقی و کمال کی جانب ہے۔ واضح رہے کہ ایران کے سائنسدانوں نے پابندیوں کے دور میں ہمیشہ شاندار علمی اور سائنسی کامیابیاں حاصل کی ہیں، جن میں سے ایک صاب العلاج اور کینسر جیسی بیماریوں کے علاج کے لیے دواؤں کو تیار کرنا بھی شامل ہے۔ شام کے نئے وزیر دفاع نے ملک سے دہشت گردوں کا صفایا کرنے کی ضرورت پر زور دیا ہے۔ شام کے نئے وزیر دفاع فہد جاسم الفریج نے کہا کہ دہشت گردوں کو نیشنل انٹیلیجنس ہیڈ کوارٹر پر حملے کا جواب ضرور دیا جائے گا اور بہت جلد دہشت گردوں کا صفایا ہو جائے گا۔ فہد جاسم نے نیشنل انٹیلیجنس ہیڈ کوارٹر میں ہونے والے حملے میں ملک کے وزیر دفاع اور دیگر اعلیٰ فوجی افسران کی ہلاکت کے بعد ملک کے وزیر دفاع کا عہدہ سنبھالا ہے۔ شام کے نئے وزیر دفاع نے یہ بات زور دے کر کہی کہ غیر ملکی طاقتوں کے حمایت یافتہ دہشت گرد نیشنل انٹیلیجنس ہیڈ کوارٹر پر حملے کے ذمہ دار ہیں۔ انہوں نے اس حملے میں مرنے والوں کو شہیدان وطن قرار دیتے ہوئے کہا کہ ان لوگوں نے ملک کی سربلندی کے لیے اپنی جانوں کا نذرانہ پیش کیا ہے۔ واضح رہے کہ بدھ کی شام دمشق میں نیشنل انٹیلیجنس ہیڈ کوارٹر کی عمارت میں ہونے والے حملے میں شام کے وزیر دفاع داؤد راجے، نائب وزیر دفاع آصف شوکت اور نائب صدر برائے امور بحران عماد حسن ترکمانی جیسے اعلیٰ عہدیدار جاں بحق ہو گئے تھے۔ اسلامی جمہوریہ ایران کی فوج کی جوائنٹ چیف آف اسٹاف کمیٹی نے کہا ہے کہ امریکہ اور اس کے اتحادیوں کو شامی عہدیداروں کے قتل پر پشیمان ہونا پڑے گا۔ فوج کے شعبہ تعلقات عامہ کے جاری کردہ بیان میں شام کے خلاف جاری ریاستی دہشت گردی کے واقعات پر شدید ردعمل ظاہر کیا گیا ہے۔ بیان میں کہا گیا ہے کہ شام کے عوام اور حکومت نے امریکہ اور اس کے یورپی و علاقائی اتحادیوں کے خلاف ڈٹ جانے کا فیصلہ کر رکھا ہے اور اب تک انہوں نے استقامت کا مظاہرہ کیا ہے۔ ایرانی فوج کے جوائنٹ چیف آف اسٹاف کمیٹی کے جاری کردہ بیان کے مطابق شام اور تحریک مزاحمت کے خلاف عالمی سامراجی طاقتوں کی جانب سے پڑنے والے شدید دباؤ کے باوجود شیطانی طاقتوں کے پاس پیچھے ہٹنے کے سوا کوئی اور چارہ نہیں ہے، اور اس بات میں کوئی شک نہیں کہ امریکہ اور اسرائیل کی سرکاری دہشت گردی کو ناکامی کا منہ دیکھنا پڑے گا۔ بیان میں مزید کہا گیا ہے کہ شام کے حالیہ دھماکے پر امریکہ، اسرائیل، خطے کی رجت پسند حکومتوں اور انسانی حقوق کے مغربی دعوے داروں کے رد عمل نے ان کے مکروہ کردار کا پردہ چاک کر دیا ہے، اور اس طرح سے ان واقعات میں ان کے براہ راست مداخلت بھی پوری طرح سے ثابت ہو گئی ہے۔ حزب اللہ لبنان کے سربراہ سید حسن نصر اللہ نے کہا ہے کہ اسلامی مزاحمتی تحریک ہر طرح کی صورتحال کا مقابلہ کرنے کے لیے پوری طرح سے تیار ہے۔
عندما كان يمنع الطعام عن غزة كانت سوريا ترسل السلاح مع الطعام الى غزة۔
سید حسن نصر اللہ نے یہ بات 2006 کی 33 روزہ جنگ میں اسرائیل کے خلاف لبنانی عوام کی کامیابی کی 6ویں سالگرہ کے موقع پر منعقدہ ایک تقریب کو بیروت میں ایک ویڈیو کانفرنس سے خطاب کرتے ہوئے کہی۔ سید حسن نصر اللہ نے کہا کہ لبنان کی تحریک مزاحمت آئندہ بھی ہر جنگ میں کامیاب ہونے کی پوری صلاحیت رکھتی ہے۔ انہوں نے کہا کہ اسرائیل تحال 33 روزہ جنگ کی ناکامی کے صدمے سے دوچار ہے۔ انہوں نے کہا کہ اسرائیل کے خفیہ ادارے موساد کے اس وقت کے سربراہ میئر ڈگان نے دوران جنگ اس بات کا اعتراف کیا تھا کہ یہ جنگ اسرائیل کے لیے مصیبت بن گئی ہے اور اسرائیل کو کاری ضرب کھانا پڑی ہے۔ سید حسن نصر اللہ نے کہا کہ اسرائیل کو ایسی ذلت اس سے پہلے کبھی نہیں اٹھانی پڑی۔ حزب اللہ کے سربراہ نے کہا کہ صہیونی ابھی تک اس جنگ کے دلدل میں پھنسے ہوئے ہیں اور اس سے نکل نہیں پا رہے ہیں۔ انہوں نے کہا کہ اس جنگ کے آغاز میں صہیونیوں کو توقع تھی کہ وہ بہت تھوڑی مدت میں تحریک مزاحمت کا خاتمہ کر دیں گے، لیکن حزب اللہ نے اسرائیل کی ناجائز حکومت پر ایسی کاری ضربیں لگائی ہیں جو اسرائیلی حکام کبھی نہیں بھلا سکیں گے۔ حزب اللہ کے سربراہ نے کہا کہ ہم نے خود کو ہر طرح کی غیر متوقع جنگ کے لیے پوری طرح تیار کر رکھا ہے۔ سید حسن نصر اللہ کا کہنا تھا کہ حزب اللہ فوجی اور انٹیلیجنس کے لحاظ سے انتہائی طاقتور ہے اور اسرائیل اس کی طاقت کا کبھی مقابلہ نہیں کر سکتا۔ سید حسن نصر اللہ نے کہا کہ حزب اللہ کے مجاہدین صہیونی دشمن کی ہر جارحیت کا منہ توڑ جواب دیں گے۔ انہوں نے ملک کے عوام اور سیاسی قوتوں کو اتحاد کی دعوت دیتے ہوئے کہا کہ ملک کو اس وقت یکجہتی اور اتحاد کی ضرورت ہے، اور عوام کو چاہیے کہ وہ دشمن کو اس بات کی اجازت نہ دیں کہ وہ قومی و مذہبی اختلافات کی آگ بھڑکا کر ہمارے ملک کو عدم استحکام سے دوچار کرے۔ انہوں نے کہا کہ خطے کی تمام قوموں کو حزب اللہ کی طاقت، ایمان اور ہوشیاری پر پورا یقین رکھنا چاہیے۔ سید حسن نصر اللہ نے کہا کہ 33 روزہ جنگ کا اہم ترین پیغام یہ ہے کہ ہم اسرائیل کے مقابلے میں کامیاب رہے ہیں اور ہم نے شکست نہیں کھائی۔ سید حسن نصر اللہ نے کہا کہ اسرائیل اور امریکہ تحریک مزاحمت کو ختم کر کے جنگ کا دائرہ شام تک پھیلانا چاہتے تھے، کیونکہ شام خطے میں تحریک مزاحمت کا حامی ہے۔ اسی لیے دشمن کوشش کر رہے تھے کہ صدر بشار اسد کی حکومت کو سر نگوں کر کے اسے امریکہ اور اسرائیل کے سامنے جھکایا جائے۔ انہوں نے شام کی موجودہ صورتحال کے بارے میں کہا کہ شام فلسطین اور لبنان کی تحریک مزاحمت کی حمایت کا تاوان ادا کر رہا ہے۔ انہوں نے یہ بات زور دے کر کہی کہ جب عرب حکومتیں مال و دولت جمع کرنے میں لگی ہوئی تھیں، شام کے حکام فلسطین اور لبنان کی تحریک مزاحمت کی حمایت کر رہے تھے۔ انہوں نے دمشق میں ہونے والے بم دھماکے کا حوالہ دیتے ہوئے کہا کہ اس طرح کے واقعات شام کے سیاسی ماحول کے لیے ہرگز چیلنج نہیں بن سکتے، کیونکہ شامی فوج کے پاس ایسے عظیم جنرل موجود ہیں جو دشمن کی ساری امیدوں کو خاک میں ملا سکتے ہیں۔ حزب اللہ کے سربراہ سید حسن نصر اللہ نے دمشق دھماکے میں شام کے وزیر دفاع اور اعلیٰ فوجی افسران کی شہادت کا ذکر کرتے ہوئے کہا کہ آج امریکہ اور اسرائیل نے شامی فوج کے ستونوں پر حملہ کیا ہے۔ انہوں نے کہا کہ حزب اللہ اس بات پر زور دیتی ہے کہ شام کے عوام اور فوج کے درمیان اتحاد محفوظ رہنا چاہیے اور اس ملک میں جاری بحران کو سیاسی طریقے سے حل کیا جائے۔
بحرین میں آل خلیفہ حکومت کے خلاف عوامی مظاہرے بدستور جاری ہیں۔ بحرین کے انقلابی نوجوانوں نے ایک بار پھر مناما میں شاہی محل کو جانے والی سڑک پر احتجاجی مظاہرہ کر کے آل خلیفہ حکومت کی برطرفی کا مطالبہ کیا ہے۔ بحرین کے انقلابی نوجوانوں نے آل خلیفہ حکومت کی سیکیورٹی فورس کے حصار کو توڑتے ہوئے التحریر نامی شاہراہ کو کافی دیر تک بند رکھا جو اس پل کی طرف جاتی ہے جو بحرین اور سعودی عرب کو ملاتا ہے۔ بحرینی مظاہرین نے اس شاہراہ پر ٹائر جلا کر آل خلیفہ حکومت کی پالیسیوں کے خلاف بھرپور احتجاج کیا۔ مظاہرین نے اپنے احتجاج کے دوران سعودی عرب کی جیلوں میں قید बेगुनाह सियासी कैदियों से यकजहती का इजहार किया। आले खलीफा हुकूमत के खिलाफ बहरैनी अवाम के मुजाहरे जो बुध की रात शुरू हुए थे जुमेरात के रोज भी जारी रहे। बहरैन के मुख्तलिफ सियासी और मजहबी तंजीमों और इनकलाबी नौजवानों ने बहरैनी अवाम से कहा है कि वह जुमे को पूरे मुल्क में आले खलीफा हुकूमत की जालिमाना पॉलिसियों और बहरैन में सऊदी अरब की फौज की गासिबाना मौजूदगी के खिलाफ एहतजाज करने के लिए सड़कों पर निकलें। एक और खबर में बताया गया है कि बहरैन के एक और समाजी कारकुन मोहम्मद अबू फलासा ने बहरैन के इंसानी हकूक मरकज के सरबरा नबील रजब से यकजहती के इजहार के लिए उनके घर के सामने धरना दे रखा है। वाज रहे कि बहरैन के सिक्योरिटी एहलकारों ने नबील रजब को गुज़िश्ता 10 जुलाई को गिरफ्तार कर लिया था और बहरैन की एक अदालत ने उन्हें 3 माह कैद की सजा सुनाई थी। सहयोनी हुकूमत ने जो इन दिनों अंदरूनी और बैरूनी सतह पर सख्त मुश्किलात का शिकार है, बल्गारिया में इसराइली सयाहों पर होने वाले हमलों का जिम्मेदार इस्लामी जमहूरिया ईरान को करार देने की नाकाम कोशिश की है।
बल्गारिया के शहर बुरगाज के हवाई अड्डे के करीब इसराइली सयाहों की बस पर होने वाले हमले में कम से कम 7 इसराइली हलाक और मुतअद्दिद दीगर जख्मी हो गए। इस वाकये के फौरन बाद सहयोनी हुकूमत के वजीर आजम बिन्यामिन नेतन्याहू ने अपनी मजहका खेज बयानबाजी में दावा किया है कि इस हमले का जिम्मेदार ईरान है। सहयोनी हुकूमत के वजीर आजम ने साथ ही ये भी कह डाला कि इसराइल इसका सख्त जवाब देगा। इसराइली टेलीविजन ने भी इस वाकये के फौरन बाद कहा कि तमाम तर शवाही से इस बात की निशानदेही होती है कि इस हमले में हिजबुल्लाह लेबनान का हाथ है, जबकि आजाद जराए ने अभी तक इस सिलसिले में कोई बयान नहीं दिया है। ये अयाम जो 6 साल कबल लेबनान पर इसराइल की 33 रोजा जिल्लता में शिकस्त के अयाम है, सहयोनी हुक्काम खुद अपनी हुकूमत और सिस्टम के अंदर ही बेपनाह मुश्किलात का शिकार हैं, इसीलिए वो गुमराहकुन मौजूदात की तलाश में हैं। इसके अलावा इसराइल और अमरीका गुज़श्ता चंद महीनों से ईरान के खिलाफ दबाव को मजीद बढ़ाने के लिए हर तरफ से हाथ पैर मार रहे हैं। बिन्यामिन नेतन्याहू ने इससे पहले नई दिल्ली और तफलिसी में होने वाले इसराइलियों पर हमले की जिम्मेदारी बगैर कुछ सोचे समझे ईरान पर डालने की कोशिश की थी। यह ऐसी हालत में है कि बेशुमार सबूत और शवाहिद बताते हैं कि सहयोनी हुकूमत अपने नाजायज मकासद के हुसूल के लिए दुनिया के मुख्तलिफ मुल्कों में दहशत गर्दाना वाकयात अंजाम देती रहती है। 1985 में जजीरे माल्टा में फिलिस्तीन की तंजीम जहाद इस्लामी के बानी फतेही शकाकी का कत्ल और इसी तरह दुबई के एक होटल में हमास के कमांडर महमूद अल मबहू का कत्ल, जिसके दौरान मोसाद के एजेंटों ने यूरोपीय मुल्कों और ऑस्ट्रेलिया के पासपोर्ट का गैर कानूनी इस्तेमाल किया था, सहयोनी हुकूमत के अनगिनत दहशत गर्दाना वाकयात की सिर्फ चंद मिसालें हैं। मुबसरीन का कहना है कि ईरान के खिलाफ इल्जामात एक ऐसे वक्त लगाए जा रहे हैं जब पूरी दुनिया को यह मालूम है कि दहशतगर्दी और तखरीबी कार्रवाइयां इसराइल की पॉलिसी और स्ट्रेटेजी का बुनियादी रुकन है और सैन्य हुकूमत ने अपनी दहशतगर्दाना माहियत को कभी छिपाने की भी कोशिश नहीं की है। इसराइली हुकूमत इन दिनों शाम में भी बड़े पैमाने पर दहशतगर्दाना वाकयात में मुलव्वस है और गुज़श्ता बुध को दमिश्क में होने वाले दहशतगर्दाना वाकये में जिसमें शाम के वज़ीर दफा, नायब वज़ीर दफा और बहरान को कंट्रोल करने वाले इदारे के चीफ समेत मुतअद्दिद अफराद मारे गए, इसराइल का हाथ वाज़ेह तौर पर देखा जा रहा है। अलावा अजी इसराइली हुकाम ने पूरी ढिठाई के साथ गजा, गर्ब उर्दन और लेबनान में होने वाले बेशुमार दहशत गर्दाना वाकयात की जिम्मेदारी कबूल भी की है। इन तमाम बातों के पेश नजर ये बात मुसल्लम है कि सहयोनी हुकूमत खुद दहशत गर्दाना तरीके से ही मारज़े वजूद में आई है और वो एक तीर से दो निशानी की पॉलिसी के तहत एक तरफ इस्लामी जमहूरी ईरान की छवि को बिगाड़ कर पेश करने की कोशिश कर रही है तो दूसरी तरफ वो आलमी रायामा की तवज्जो अपने दहशत गर्दाना इकदाम से हटाने की कोशिश भी कर रही है, जिनके तहत वो अब तक कई ईरानी साइंसदानों को शहीद कर चुकी है। लेकिन इसराइली हुकाम को यह मालूम होना चाहिए कि उनकी ये पॉलिसी उन्हें हरगिज कोई मदद नहीं पहुंचाएगी, क्योंकि पूरी दुनिया सहयोनी हुकाम की दहशत गर्दाना सरिश्तों माहियत से वाकिफ है।
पाकिस्तान और बरतानिया के वज़ीर आज़म और अफगानिस्तान के सदर ने काबुल में एक सेफरीकी इजलास तश्कील दिया है। पाकिस्तानी ज़राए इब्लाग ने खबर दी है कि इस इजलास में तय पाने वाले समझौते के मुताबिक तीनों मुल्कों की जानिब से अमन की कोशिशें तेज करने पर इत्तेफाक किया गया है। इस इजलास में तीनों मुल्कों के रहनुमाओं ने अफगानिस्तान में क़याम अमन के अमल को तकवीत पहुंचाने के तरीकों पर भी गौर किया। मुलाकात में बरतानवी वज़ीर आज़म डेविड कैमरॉन ने कहा कि अफगानिस्तान को गैर मुस्तहकम करने वाले अनासिर पाकिस्तान को भी गैर मुस्तहकम करना चाहते हैं। अफगान सदर हामिद करज़ई ने कहा कि क़याम अमन अफगान हुकूमत का सबसे अहम मकसद है जिसे मुकम्मल किया जाएगा। पाकिस्तान के वज़ीर आज़म राजा परवेज अशरफ ने काबुल में अपने क़याम के दौरान पाकिस्तान के सिफारतखाने की नई इमारत का इफ्तिताह भी किया है। तीनों मुल्कों के रहनुमाओं ने माफ कीजिएगा तीनों मुल्कों के रहनुमाओं के दरमियान अफगानिस्तान में होने वाला यह पहला इजलास था। अफगानिस्तान के सदर के तर्जुमान ने कहा है कि सेफरीक इजलास का एजेंडा बाहमी ताल्लुकात, इलाकाई सिक्योरिटी, दहशतगर्दी के खिलाफ जंग और अफगानिस्तान में कयाम अमन के अमल पर मुश्तमिल था। हिंदुस्तान में आज सदारती इंतखाबात के लिए वोट डाले जा रहे हैं। सदर के ओहदे के लिए हुक्मरान जमात कांग्रेस ने प्रणब मुखर्जी को, जबकि हिजब इख्तलाफ की जमात बीजेपी ने पी संगमा को नामजद किया है। हिंदुस्तान के वजीर आजम मनमोहन सिंह और कांग्रेस की सदर सोनिया गांधी ने भी आज अपना वोट डाला है। सदर के इंतखाब के लिए 770 अरकान पार्लियामेंट और रियासती असेंबलियों के 4,120 अरकान को वोट डालने का हक हासिल है। मजमुई तौर पर वोटों की कद्र 10,98,000 है। सदारती इंतखाब जीतने के लिए 5,49,442 वोटों की कदरों की जरूरत है। वोटों की गिनती इतवार को होगी और नतीजे का ऐलान भी उसी रोज शाम को कर दिया जाएगा। हिंदुस्तान में नायब सदर के इंतखाबात के लिए अगस्त के वस्त में वोटिंग होगी, जिसके लिए हुक्मरान इत्तेहाद ने मौजूदा नायब सदर हामिद अंसारी को और हिजब इख्तलाफ के इत्तेहाद NDA ने बीजेपी के सीनियर लीडर और साबिक वजीर खारजा जसवंत सिंह को उम्मीदवार नामजद किया है। लीबिया में नेशनल कांग्रेस के इंतखाबात को दो हफ्ते का अरसा गुजर जाने के बाद आखिरकार इस मुल्क के इलेक्शन कमीशन ने इब्तदाई नतायज का ऐलान कर दिया है।
लीबिया के इलेक्शन कमीशन के मुताबिक महमूद जिब्रील की ज़ेर क़यादत नेशनल फोर्स अलायंस को सियासी जमातों के लिए मुख्तस की जाने वाली 80 नशिस्तों में से 39 नशिस्तें हासिल हो गई हैं और यूं वो दीगर जमातों पर बरतरी हासिल करने में कामयाब हो गई है। लीबिया के खनवाल मुस्लिमीन की सियासी शाख अदालत और तरक्की पार्टी 17 नशिस्तों के साथ दूसरे नंबर पर है, जबकि बाकी मानदा 24 पार्लियामानी नशिस्तें मुल्क की छोटी जमातों के हिस्से में आई हैं। लीबिया के नेशनल कांग्रेस या पार्लियामान 200 नशिस्तों पर मुश्तमिल है, जिसमें से 80 नशिस्तें सियासी जमातों के नामजद उम्मीदवारों के लिए मुख्तस हैं, जबकि 120 नशिस्तों पर आजाद उम्मीदवार हिस्सा ले सकते हैं। ताहाल सिर्फ सियासी जमातों के लिए मुख्तस नशिस्तों पर होने वाली पोलिंग के नतायज का ऐलान किया गया है। लीबिया के सुप्रीम इलेक्शन कमीशन ने ऐलान किया है कि इंतखाबी धांधलियों की शिकायत सुनने और बाज़ इंतखाबी हलकों में वोटों की दोबारा गिनती का अमल मुकम्मल हो जाने के बाद ही हतमी नतायज का ऐलान किया जाएगा, जिसमें मजीद दो हफ्ते लग सकते हैं। लीबिया में पार्लियामानी इंतखाबात 7 जुलाई को हुए थे, जो गुज़श्ता 50 वर्ष के दौरान इस मुल्क में होने वाले पहले आजादाना इंतखाबात हैं। मुल्क के मादूम डिक्टेटर मुअम्मर कज़ाफ़ी के दौरे हुकूमत में इंतखाबात और अवामी इस्तेसवाब राय का सिरे से कोई तस्वूर ही नहीं था। सियासी हलके लीबिया के पार्लियामानी इंतखाबात को इनकलाब का पहला नतीजा करार दे रहे हैं और साथ ही इसे जमहूरी निज़ाम की जानिब पहला कदम भी करार दिया जा रहा है। लीबिया की 200 रुकनी नेशनल कांग्रेस 2013 में आम पार्लियामानी इंतखाबात के इनेकाद तक पार्लियामेंट के तौर पर ही काम करेगी। नेशनल कांग्रेस के अरकान अपने पहले इजलास के दौरान मुल्क के वजीर आजम का इंतखाब करेंगे, ताहम इसके लिए उन्हें अबूरी हुकूमत की रजामंदी हासिल करना होगी। इससे पहले ये कहा गया था कि नेशनल कांग्रेस मुल्क की आइन साज असम्बली के अरकान का भी इंतखाब करेगी, लेकिन इंतखाबात से दो रोज कबल नेशनल ट्रांजिशन काउंसिल ने ऐलान किया कि आइन साज असम्बली के अरकान के इंतखाब अवाम के बराह रास्त वोटों से किया जाएगा और नेशनल कांग्रेस के अरकान का इसमें कोई अमल दखल नहीं होगा।
और आखिर में अहम खबरों की सुर्खियां एक बार फिर पेश खिदमत हैं। तसल्लुत पसंदाना निजाम का दौर खत्म हो चुका, दुनिया में तब्दीली का रुझान जोर पकड़ रहा है, सदर अहमदीनेजाद। मुल्क को दहशतगर्दों से पाक करके रहेंगे, शाम के नए वजीर दिफा का अज़्म। काबुल में पाकिस्तान, अफगानिस्तान और बरतानिया के सरबराहों का सेफरीक इजलास। नाज़रीन, खबरें अपने अख्तिताम को पहुंची। ताजा तरीन खबरों के लिए हमारी वेबसाइट देखिए, पता है urdu.sehattv.ir। इसी के साथ मुझे इजाजत दीजिए, खुदा हाफिज।